आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
जीवनभर
श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्द कुशल हुनुहुन्छ र आजको यो बाइबल अध्ययनको निम्ति मनको तयारीको साथ आफ्नो आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ। श्रोता मित्र, म आशा गर्दछु कि आज पनि हामी विशेष कुरा पवित्र धर्मशास्त्रबाट सिक्न गइरहेका छौं। मित्र, तपाईलाई म यो अवगत गराउन चाहन्छु कि रूतको पुस्तकबाट आज हाम्रो बाइबल अध्ययन उद्धारको रूपमा तिनलाई नातदार उद्धारकको रूपमा पहिलो प्राथमिकता दिए। तिनले नाओमीको पतिको जग्गा जमीन उकास्नु परेको थियो, छोडाउनु परेको थियो, साथै उसले मुआबी रूतलाई पनि आफ्नो पत्नीको रूपमा ग्रहण गर्नु परेको थियो, स्वीकार गर्नु परेको थियो, तिनको उद्धार गर्नु परेको थियो, किनभने नातादार उद्धारकको यो व्यवस्था थियो। तर हामी देख्दछौ कि तिनले यो कर्तव्यको पालन गर्न डराए, त्यसकारण यो मौकाको फाइदा तुरन्तै बोझले लिए, किनकि तिनी रूतलाई प्रेम गर्थे, रूतलाई मन पराउँथे, रूतलाई पत्नीको रूपमा लिन चाहन्थे। म रूत चार अध्याय एकदेखि छ पद पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, अब बोज शहरको मूल ढोकामा गएर बसेका थिए, अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकको मोल तिरेर छुटकारा दिने नातेदार त्यहीबाट भएर आए। बोजले तिनको नाउँ काढेर तिनलाई बोलाएर भने, यता आएर बस्नुहोस्। तिनी आएर बसे। तब बोजले शहरका 10 धर्म गुरूहरूलाई रोकेर बस्ने विन्ती गरे, अनि तिनीहरू त्यहाँ बसे। तब बोजले ती नजिकका नातेदारलाई भने, हाम्रा दाजु एलिमेलेकको एक टुक्रा जमीनको विषयमा तपाईंलाई यादै होला, मुआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन् र त्यो बेच्न तिनी चाहन्छिन्। यी मेरा जातिका धर्मगुरूहरूका समक्षमा तपाईले त्यो लिनुहोस् भनी तपाईसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्य तपाई गर्नुहुन्छ भने गर्नुहोस्, तर गर्नुहुन्न भने मलाई भन्नुहोस् र मलाई थाहा लाग्नेछ, किनभने तपाई पछिको नजिकको नातेदार म हुँ। तिनले भने, नजिकको नातेदारको काम म गर्नेछु। तब बोजले भने, नाओमी र मुआबी रूतबाट त्यो खेत लिएको दिन मरेका मानिसको पैतृक सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसकी स्वास्नी पनि तपाईले प्राप्त गर्नुहुनेछ। यो सुनेर ती नजिकको नातेदारले भने, म आफै यो काम गर्न सक्दिन, किनभने मेरो आफ्नै पैतृक सम्पत्ति गुमाउने मलाई डर छ, यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईले नै गर्नुहोला, म यो काम गर्न सक्दिन। त्यसपछि हामी 4:7-10 पदमा पढ्छौं, प्राचीन समयमा जग्गा जमीन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा दिने मानिसले आफ्नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इसरायलमा पक्का गर्ने रीति यस्तै थियो। यसैले ती नजिकको नातेदारले बोझलाई भने, तपाईले आफ्नै निम्ति त्यो किन्नुहोस्। अनि तिनले आफ्नो जुत्ता फुकाले। तब बोझले ती धर्मगुरूहरू र अरू सबै मानिसहरूलाई भने, मैले आजको दिन एलिमेलेक अनि महलोन र किल्योनका जे जति छन् सो सबै नाओमीको हातबाट प्राप्त गरेको कुरामा तपाईहरू साक्षी हुनुहुन्छ। यसबाहेक महलोनको पत्नी मुआबी रूतलाई पनि ती मरिसकेको मानिसको पैतृक सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई तिनका नातेदारहरूका बीचबाट र शहरको खाताबाट तिनको नाउँ नमेटियोस् भनेर मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु। तपाईहरू आजको दिन साक्षी हुनुहुन्छ। सबभन्दा पहिले तिनले जग्गा जमीनको छोडाउँछन्, उक्साउँछन्, हेर्नुहोस् त। त्यसपछि तिनी रूतको निम्ति पनि उद्धारक हुन्। तिनले नातेदार उद्धारकको कर्तव्यको काम गर्दछन् र उसलाई आफ्नो पत्नी बनाउँछन्। तिनी यो गर्छन् किनभने तिनी रूतसँग प्रेममा फँसेका छन्। जबकि बोजले हाम्रा प्रभु येशू ख्रिष्ट हाम्रा नातेदार उद्धारकर्ताको तस्विर दिएकोले गर्दा यो कुरा देख्न अति नै महत्वपूर्ण छ कि उहाँले हाम्रो पक्षमा उहाँको निम्ति सम्पूर्ण काम गर्नुभयो। अहिले बोजले यी मानिसहरूलाई यो तथ्यको साक्षीको निम्ति बोलाउँछन्। तिनले जग्गा जमीनको मात्र उद्धार गरेका छैनन्, तर उही समयमा महलोनको विधुवी माओबी रूतलाई पनि उद्धार गरे। 11 पदमा भनिएको छ, तब धर्मगुरूहरू र मूल ढोकामा हुने सबैले भने, हामी साक्षी छौ, तपाईँको घरमा आउने यी स्त्रीलाई परमप्रभुले इसरायलको घराना निर्माण गर्ने राहेल र लिया जस्तै तुल्याउन्। एफ्रातामा तपाईँको कदर होस् र बेतलेममा तपाईँको नाउँ प्रसिद्ध रहोस्। यस कुरामा बेतलेमका मानिसहरू आनन्द गरिरहेका छन्, खुशी मानिरहेका छन्, किनभने हामीलाई दुईपल्ट भनिएको छ यो केटी यद्यपि विदेशी बाहिरको भए तापनि बेतलेममा आफ्नो निम्ति अति नै महान साक्षी कायम राखेकी थिइन्। यो स्पष्ट छ कि तिनी मुआबी स्त्री भए तापनि तिनले परमेश्वरलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्न महान त्याग महान बलिदान बनाएकी थिइन्। अनि रूतले आफ्नो समय त्यहाँ पति खोज्ने काममा प्रेमिका खोज्ने र हेर्ने काममा समय बिताएनन्। यो कुरा बोझले ध्यान दिएका थिए। तपाईँलाई यादै होला, ओ यो आज धेरै चञ्चले क्रिस्टियन जवान दिदी बहिनीहरूको निम्ति कस्तो पाठ छ। जसरी कुनै पुरूषले आफ्नो दुलहीको निम्ति स्त्री चुन्छन्, जसरी बोझले रूतलाई दावी गरे, त्यसरी नै ख्रिष्ट यो पृथ्वीमा आफ्नो दुलहीको लागि आउनुभयो। उहाँ नै एक हुनुहुन्छ जसले आफ्नो प्रेम हाम्रो निम्ति गर्नुभएर प्रदर्शन गर्नुभयो। जबकि हामी प्रतिक्रिया देखाउनेहरू भएकोले हामीले उहाँको प्रेमको प्रतिक्रिया देखाउनुपर्छ, मतलब हामीले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुपर्छ, त्यसपछि उहाँलाई थाहा गर्न आउनु हो। ओ मित्र, यो सम्पूर्ण ख्रिस्टियनहरूको निम्ति महत्वाकांक्षा हुनुपर्छ, उहाँलाई थाहा गर्ने वा उहाँलाई जान्ने। यो निराशमय कुरा हो कि धेरै मानिसहरू सालमा एकपल्ट बेतलेममा तीर्थयात्राको रूपमा येशूलाई गोठमा र कोक्रोमा हेर्न जान्छन्। मित्र, उहाँ त्यहाँ हुनुहुन्न। यद्यपि उहाँ बालक बच्चाको रूपमा आउनु भए तापनि उहाँ धेरै समयसम्म बच्चा हुनुहुन्न थियो। त्यसपछि तिनीहरू स्तरमा उहाँलाई रित्तो चिहानमा हेर्न जान्छन् त्यहाँ। मित्र, उहाँ त्यहाँ पनि हुनुहुन्न, उहाँ आज महिमामा हुनुहुन्छ। अनि पौल प्रेरितले तिनको महत्व आकांक्षाको लेख्न सके फिलिपी तिनको दश पदमा, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति र उहाँको शासनको जान्न सकौं। यही नै यो मानिसको लक्ष्य हो। ओ, हामीले हाम्रा नातादार उद्धारकर्ता जाने र उहाँलाई प्रेम गरे, किनभने जसले हामीलाई पहिले प्रेम गर्नुभएको थियो। अहिले बेतलेमको सबै मानिसहरू बोझको जीवनमा स्थान लिइरहेको घटनामा अति नै धेरै हर्षित भए, खुशी भए र तिनीहरूले निरन्तर आफ्नो आनन्दको व्यक्त गर्छन्। 12-14 पदमा भनिएको छ, अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्तानको घराना तामारले यहुदाबाट जन्माएको छोरा फारेसको घराना जस्तै होस्। यसरी बोझले रूतलाई लगे र तिनलाई आफ्नी पत्नी तुल्याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन् र तिनले एउटा छोरो जन्माइन्। तब स्त्रीहरूले नाओमीलाई भने, परमप्रभु धन्यका हुनुहुन्छ, किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदार बिना छोड्नु भएन, यसको नाउँ इसरायलमा प्रसिद्ध रहोस्। मित्र, स्त्रीहरूले नाओमीलाई यो भने किनभने नाओमीलाई एलिमेलेकको सन्तानको निरन्तर अस्तित्वमा कायम राख्नलाई एक नातेदारको आवश्यक थियो। अहिले यो बोझद्वारा पूरा गरिएको छ। मित्र, आज हामीसँग नातेदार हुनुहुन्छ, अनि त्यो अति नै महान सुन्दर समाचार हो जुन हामीसँग छ। आज यो पाप भ्रष्टताले भरेको संसारमा हेर्नुहोस्, यो अन्यलतामा परेको छ, थाहा छैन कि कहाँ फर्किने कहाँ जाने। तिनीहरूको अनुहारमा हेर्नुहोस्, यदि तिनीहरू खुशी आनन्दित छन् भने तिनीहरूको अनुहारले त्यो प्रकट गर्ने छैन। तिनीहरूको जीवन लक्ष्यहीन, आशारहित र संसारमा परमेश्वर रहित छन्। तिनीहरूलाई नातेदार उद्धारकको आवश्यक छ। अनि 15-16 पदमा भनिएको छ, यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईँको बुढेसकालमा तपाईँको पालन पोषण गर्ने हुनेछ, किनभने सात भाइ छोरा भन्दा पनि असल भएकी तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्। नाओमीले त्यस बालकलाई लिएर आफ्नो काखमा राखिन् र तिनी त्यसको धाई पनि भइन्। अनि 17 पदमा भनिएको छ, तिनका छिमेकीहरूले भने, नाओमीको एउटा छोरो भयो, अनि उनीहरूले त्यसको नाउँ ओबेद राखे। तिनी नै यिसैका बाबु र दाउदका बाजे थिए। मित्र, नाओमीहरूको छिमेकीहरू त्यो बालकको लागि तिनको महान प्रेम देखेर तिनीहरूले उसको नाउँ ओबेद राखे। ओबेदको अर्थ हो सेवक वा आराधक। यद्यपि ओबेद नाओमीको आफ्नै रगतको सम्बन्धको छोरा नभए तापनि वैदिक रूपमा तिनको नाति थिए। निसन्देह ओबेद नाओमीको वृद्ध उमेरमा सानो सेवक बने। नाओमीको पति र दुई छोराहरूको मृत्युद्वारा खाली रिक्त स्थान यस सानो केटाले भरिदियो।
तिनको जग्गा जमीन निश्चय नै बोज रूथको यो ओबेद छोरा कहाँ जाने थियो। तिनी जीवित र सत्य परमेश्वरको आराधक थिए। अहिले हामीलाई ओबेदको वंशावली दिइएको छ। ओबेद यिसीको पिता हुन् अनि यिसी को हुन्? तिनी दाउदको पिता हुन्। पद 18-22 पदमा भनिएको छ, फारिसको वंशावली यही हो। फारिसले हेस्रोनलाई जन्माए, हेस्रोनले आरामलाई जन्माए, आरामले अमिनादाबलाई जन्माए, अमिनादाबले नहसोनलाई जन्माए, नहसोनले सलमोनलाई जन्माए, सलमोनले बोजलाई जन्माए, बोजले ओबेदलाई जन्माए, ओबेदले यिसैलाई जन्माए, यिसैले दाउदलाई जन्माए। मित्र, एक अर्थमा यो रूथको पुस्तकको अन्त गर्ने वंशावली पुरानो नियमको कुनै शास्त्रको खण्ड जतिकै महत्वपूर्ण छ। तपाईलाई थाहा छ किन? अमित्र, किनभने यो सानो पुस्तक र यो वंशावलीले यहुदाको कुलसँग दाउदको परिवारलाई जोड्दछ। यो बेगर हामीसँग सम्बन्धको कुनै लिखित रेकर्ड हुने थिएन। यसले रूथको पुस्तकलाई अति नै महत्वपूर्ण पार्दछ, किनभने यसले परमेश्वरको योजनामा र परमेश्वरको कार्यक्रममा अनुकूल गर्दछ। मित्र, नातादार उद्धारकको सम्बन्धमा हामी अझ केही कुरा हेरौं, किनभने यसले प्रभु येशु ख्रिष्टको तस्वीर दिन्छ। कुन अर्थमा हाम्रा प्रभुले नातादार उद्धारकले प्रतिनिधित्व गर्ने कुराको परिपूर्ण गर्नुभयो त? त्यहाँ थुप्रै शर्तहरू योग्यताहरू थियो जुन कुनै पनि मानिस नातादार उद्धारकको रूपमा योग्य बन्नको निमित्त भेट्नु पर्ने थियो, पूरा गर्नुपर्ने थियो। हामी तिनीहरूमध्ये केहीको बारेमा देख्नेछौ। सबभन्दा पहिले तिनी नजिकको नातेदार हुनुपर्छ। दोस्रो शर्त हो तिनी छुटकारा दिन, उद्धार दिन इच्छुक हुनै पर्छ। तेस्रो शर्त हो नातेदार उद्धारक उद्धार गर्न, छुटकारा दिन योग्य हुनै पर्छ। अनि चौथो शर्त हो नातेदार उद्धारक स्वयं स्वतन्त्र हुनै पर्छ। अनि अन्तिममा उद्धारकसँग उद्धारको दाम हुनै पर्छ, कीमत हुनै पर्छ, तिनले उचित दाम चुकाउन योग्य हुनै पर्छ। अहिले बोज रूथको नातेदार उद्धारकको रूपमा यी सबै शर्तहरू पूरा गर्न भेट्न योग्य थिए। अनि प्रभु येशूले पनि जो हाम्रो नातेदार उद्धारकर्ताको रूपमा र संसारको नातेदार उद्धारकर्ताको रूपमा यी सम्पूर्ण शर्तहरूलाई पूरा गर्नुभयो, भेट्नुभयो। सबभन्दा पहिले यो कुराको याद राखौं कि नातेदार उद्धारक नजिकको नातेदार हुनै पर्छ। यो अति नै स्पष्ट देखिन्छ र प्रमाणको आवश्यक छैन। वास्तवमा त्यही नै कारण बोजले यसको निम्ति काम गर्न आफ्नो कदम बढाए। तिनले भने, म तिम्रो नजिकको नातेदार हुँ। हामीलाई आरम्भदेखि अन्तिमसम्म यो तथ्यको पेश गरिएको छ कि बोज एलिमेलेकको परिवारको नजिकको नातेदार वा कुटुम्ब थिए। अनि प्रभु येशू हाम्रा नातेदार उद्धारक हुनुहुन्छ, वा नजिकको नातेदार हुनुहुन्छ। उहाँ नै एक हुनुहुन्छ जसले आफैमाथि हाम्रो मानवता लिनुभयो। हिब्रू 2:14-16 पदमा भनिएको छ, छोरा छोरीहरू रगत र मासुको सहभागी भएका हुनाले उहाँ पनि मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। मृत्युको डरले जीवनभरि दासत्वमा परेकाहरू, फसेकाहरू सबैलाई छुटाउनलाई पनि हो, किनभने साँच्ची नै उहाँले स्वर्गीय दूतहरूको होइन तर अब्राहमको सन्तानको रूप लिनुभयो। प्रभु येशू ख्रिष्ट हाम्रो मानव परिवारमा आउनुभयो। यहाँ हामीलाई भनिएको छ अब्राहमको सन्तानको रूप लिनुभयो। अनि हामीलाई यो पनि भनिएको छ हिब्रू 5:2 पदमा, उनले अज्ञानीहरू र बाटो बिराउनेहरूमाथि दया माया राख्न सक्छन्, किनकि उनी आफै पनि दुर्बलताले घेरिनु भएको थियो। उहाँले जान्नुहुन्थ्यो मानिस हुनु के थियो, वा मानिस वास्तवमा को थियो, कति कमजोरी थियो। गलाती 4:4-5 पदले भन्छ, तर जब तोकेको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा जन्मेको भएर व्यवस्थाको अधीन रहनेहरूलाई उहाँले मोल तिरेर छुट्याउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनुभयो। उहाँ स्त्रीको गर्भबाट र व्यवस्था मुनि जन्मनुभयो। हेर्नुहोस्, उहाँ संसारमा आउनुभएर हाम्रो मानवताको धारण गर्नुभयो। उहाँ मानिस बनिनुभयो। उहाँले हामी मानिसले सहनुपर्ने सम्पूर्ण दुःख कष्टहरूमा परीक्षाहरूमा भएर जानुभयो। उहाँ मलाई आज सहायता गर्न योग्य हुनुहुन्छ, किनभने उहाँ मलाई जान्नुहुन्छ, मलाई चिन्नुहुन्छ, र उहाँले तपाईँलाई पनि जान्नुहुन्छ। उहाँले तपाईँलाई तपाईँको साथी, तपाईँको आमा बुबा, पति पत्नी, छोराछोरी भन्दा राम्ररी बुझ्न सक्नुहुन्छ, जान्न सक्नुहुन्छ। अनि यही कारणले उहाँ आज तपाईँलाई सहायता गर्न सक्नुहुन्छ, कारण उहाँले हामी मानिसहरूको सम्पूर्ण परिस्थितिहरूको अनुभव गर्नुभएको छ। साथै उहाँ मानिस बनेर आउनुभएको कारण हाम्रो उद्धारको निम्ति पनि हो। उहाँ तपाईँ र मेरो मानव शरीर आफैमाथि धारण गर्नुभयो ताकि उहाँ हाम्रो नातेदार उद्धारक हुन सक्नुभयो। उहाँ हाम्रो नजिकको नातेदार हुनुहुन्छ। मित्र, नातेदार उद्धारक नजिकको नातेदार मात्र नभएर उद्धार गर्न छुडाउन इच्छुक पनि हुनुहुन्छ। तपाईँलाई यादै होला कि नाओमीको अर्को झन नजिकको नातेदार उद्धार दिन वा छुटकारा दिन इच्छुक थिएनन्। तिनले स्पष्ट रूपमा बोझले भने, यसो गरे भने मेरो सम्पूर्ण पैतृक सम्पत्तिहरू जोखिममा हाल्नेछु, म छुटकारा दिन उद्धार दिन सक्दिन। तपाईँले मेरो सट्टामा उद्धार गर्ने काम वा छुडाउने काम गर्नुहोस्। अनि बोझले यो काम गर्न इच्छुक भए। तिनी खालि इच्छुक मात्र थिएनन्, तिनी यसलाई छुडाउन उद्धार गर्न चाहन्थे, किनभने तिनले रूथलाई प्रेम गर्थे। अनि मित्र, आज तपाईँ र मसँग नातेदार उद्धारक हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ। किन हामीमा यसको कुनै स्पष्टीकरण छैन। पावलले रोमी 3:24 पदमा भन्छन्, उहाँको अनुग्रहले ख्रिष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। सित्तैमा भनेको कुनै कारण बेगर। उहाँले हामीमा कुनै कारण पाउनु भएन, तर उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ इच्छुक उद्धारकर्ता हुनुहुन्छ। हेब्रूको लेखकले भन्छ, हेब्रू 12:2 पदमा, विश्वासको कर्ता र सिद्ध तुल्याउनु हुने येशूलाई हेरौं, जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासन भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। यसरी हामी थाहा पाउँछौं कि हाम्रा प्रभु येशू ख्रीष्ट, जो हाम्रो नातेदार उद्धारकर्ता हुनुहुन्छ, हामीलाई उद्धार गर्न इच्छुक हुनुहुन्थ्यो। उहाँले हामीलाई उद्धार गर्न चाहनुभयो र आज उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँ बलिदान हुन इच्छुक हुनुहुन्थ्यो किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्थ्यो। अनि नातेदार उद्धारकमा हुनुपर्ने योग्यता हो तिनी उद्धार गर्न छुडाउनलाई योग्य जन हुनैपर्छ। मलाई यो कुरामा निश्चय छ कि नाओमीसँग बेतलेममा केही गरीब नातेदारहरू थिए। हामीसँग पनि गरीब नातेदारहरू कुटुम्बहरू छैनन् र छन्, तर तिनीहरूले चाहेर पनि छुडाउन वा उक्साउन वा उद्धार गर्न सक्दैनथे। यो अभाग्यवश कुरा हो। तर मसँग एकजना सच्चा नातेदार उद्धारक हुनुहुन्छ। उहाँ हामीलाई उद्धार गर्न योग्य जन हुनुहुन्छ। हेब्रू 7:25 पदले भन्छ, यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँभरि रहनुहुन्छ। उहाँ हाम्रा महान उद्धार गर्न सक्ने क्षमता भएको नातेदार उद्धारक हुनुहुन्छ। मित्र, अनि यो निश्चय नै बोझको निम्ति सत्य थियो। तिनी खानदानी धनी व्यक्ति थिए, उसको योग्यता र क्षमताको बारेमा त्यहाँ कुनै प्रश्न थिएन। अनि मित्र, प्रभु येशूले हामीलाई उद्धार गर्न सक्नुहुन्छ या सक्नुहुन्न, यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। अयुबले भन्न सके, अयुब 19:25 पदमा, तर मेरो भित्री हृदयमा म जान्दछु कि मलाई साँचो ठहराउनु हुने जीवित हुनुहुन्छ। सबैभन्दा अन्तिम समयमा उहाँ नै मेरो पक्षमा बोल्नुहुनेछ। म आज भन्न सक्छु कि मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ, किनभने उहाँ अहिले परमेश्वरको दाहिने हातमा हुनुहुन्छ। उहाँ एक दिन यो पृथ्वीमा उभिनु भएको थियो। वास्तवमा उहाँ एक दिन क्रूसमा टाँगिनुभयो ताकि उहाँले हामीलाई पापबाट उद्धार गर्न सक्नुभयो। उहाँ उद्धार गर्न योग्य जन हुनुहुन्छ। उहाँ उद्धार गर्न सक्नुहुन्छ। आज हामीलाई भनिएको छ कि परमेश्वरले उहाँलाई अति नै उच्चमा उचाल्नु भएको छ र त्यस्तो नाउँ दिनुभएको छ जुन नाउँ प्रत्येक नाउँभन्दा उच्च छ, र कुनै दिन हरेक प्राणीले उहाँको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले उहाँ प्रभु हो भनी स्वीकार गर्नुपर्छ। उहाँ उद्धार गर्न योग्य जन हुनुहुन्छ। मित्र, अनि मित्र, म तपाईँलाई भनौँ, उहाँ तपाईँलाई उद्धार गर्न योग्य हुनुहुन्छ। प्रश्न यो हो कि उहाँले तपाईँलाई उद्धार गर्नु भएको छ। यदि तपाईँ उहाँका आउनुहुन्छ भने उहाँ तपाईँलाई उद्धार गर्न योग्य हुनुहुन्छ। उहाँ तपाईँलाई उद्धार गर्न चाहनुहुन्छ र उहाँ इच्छुक पनि हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
अनी दुखी हुन्छ संसारले दिन्छ निराश र बिक्री यीशुमा जीवन छ
हिड्नु पर्ने बाटोहरू थकितहरूले आत्मामा साहस पाउने छन् निराशहरूले हर पुनः जीवन जिएर विश्वास गरेर समय छैन बितिसक्यो औ चाँडै गरेर
समय छैन बितिसक्यो औ चाँडै गरेर
हर पुनः जीवन जिएर भनिदो के हुन्छ संसारी दिन्छ निराश बिक्री यीशुमा जीवन छ पुनः जीवन जिएर भनिदो के हुन्छ संसारी दिन्छ निराशाकी यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353579 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार